ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا قوا انفسكم واهليكم نارا وقودها الناس والحجاره عليها ملائكه غلاظ شداد لا يعصون الله ما امرهم ويفعلون ما يؤمرون وقال تعالى والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما وقال النبي صلى الله تعالى عليه وسلم كلكم راع وكلكم مسؤول عن رعيته وقال النبي صلى الله تعالى عليه وسلم إذا مات الإنسان انقطع عنه عمله إلا من ثلاثة صدقة جارية أو علم ينتفع به أو ولد صالح يدعو له وقال النبي صلى الله تعالى عليه وسلم ما نحل والد ولده من نحل أفضل من أدب حسن میرے قابل احترام برادران اسلام اللہ تبارک و تعالیٰ نے ہم کو بے شمار نعمتوں سے نوازا ہے اللہ تبارک و تعالیٰ کی نعمتیں دن رات بارش کے قطروں کی طرح ہم پر برستی رہتی ہیں بقول حضرت حکیم الاسلام قاری محمد طیب صاحب نور اللہ مرقدہ کہ بارش کے قطروں کو تو شمار کیا جا سکتا ہے لیکن اللہ تعالیٰ کی نعمتوں کا شمار کرنا ممکن نہیں صحرا میں ریت کے ذروں کو شمار کیا جا سکتا ہے لیکن اللہ تبارک و تعالیٰ کی نعمتوں کا شمار کرنا ممکن نہیں آسمان کے ستاروں کو شمار کیا جا سکتا ہے لیکن اللہ تبارک و تعالیٰ کی نعمتوں کا شمار کرنا ممکن نہیں وَإِن تَوُدُّ نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اللہ تعالیٰ کی نعمت کو اگر تم شمار کرنا چاہو تو شمار نہیں کر سکتے، ایک ایک نعمت ایسی ہے کہ اللہ تعالیٰ کی اس ایک نعمت میں بے شمار نعمتیں چھپی ہوئی ہیں کہ ان کا گننا آدمیوں کے لیے ممکن نہیں۔ اور اللہ تبارک و تعالیٰ کی ہر نعمت کا تقاضا یہ ہے کہ اس کا شکر ادا کیا جائے۔ باری تعالیٰ کا ارشاد ہے، لئن شکرتم لازیدنکم ولئن کفرتم ان عذابی لشدید، اگر تم میری نعمتوں کا شکر ادا کرو گے تو میں اس میں اضافہ کروں گا، اور اگر ناشکری کرو گے تو میری گرفت، میرا عذاب بڑا سخت ہے۔ اور اللہ تبارک و تعالیٰ کی نعمتوں کا شکر ادا کرنا بھی ہمارے لیے ممکن نہیں۔ قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے، اعملوا آل داؤد شکرا وقلیل من عبادی الشکور، اے داؤد کے گھرانے والوں، یا خود حضرت داؤد علی نبینا علیہ الصلوۃ والسلام مخاطب ہیں کہ اللہ تعالیٰ کی نعمتوں کا شکر ادا کرو اور میرے بندوں میں شکر ادا کرنے والے بہت کم ہیں۔ حضرت داؤد علی نبینا علیہ الصلوۃ والسلام نے عرض کیا کہ باری تعالیٰ تیری نعمت کا شکر ادا کروں گا، تو یہ شکر ادا کرنا یہ ایک مزید نعمت ہے، پھر اس کے اوپر شکر واجب ہوگا۔ شیخ سعدی رحمۃ اللہ علیہ نے گلستاں میں کہا ہے، نفسے کے فیرو میلی ود ممید حیات اس و چون برمی آیت مفر ذات، پس در ہر نفس نعمت موجود و بر ہر نعمت شکر واجب، یا وہ سانس جو اندر جاتی ہے وہ آدمی کی زندگی کو بڑھانے کا کام کرتی ہے، اور جب وہ باہر آتی ہے تو اس کو آدمی کو ایک فرحت کا احساس ہوتا ہے، اس لیے کہ اندر گئی ہوئی سانس اندر ہی رک جاوے تو آدمی کا دم گھٹنے لگتا ہے، تو ایک تنگی محسوس کرتا ہے، جب وہ سانس باہر آتی ہے تو ایک گویا انشراحی کیفیت وہ محسوس کرتا ہے۔ تو شیخ سعدی رحمۃ اللہ علیہ فرماتے ہیں، اللہ کی دی ہوئی ہر سانس میں دو نعمتیں ہیں، اندر جانے والی سانس میں ایک اور باہر ایک، سانس ہے اندر جاتی ہے باہر آتی ہے، اندر جانے میں اس کی ایک نعمت ہے، باہر نکلنے میں ایک نعمت، اور ہر نعمت پر شکر واجب۔ تو آدمی کہاں اللہ تعالیٰ کی نعمتوں کا شکر ادا کر سکتا ہے، بس وہ اللہ کے احکام کی بجا ہوئی کا اہتمام کرے، یہی اس کے لیے بڑی سعادت مندی کی بات ہے۔ اللہ تعالیٰ ان بے شمار نعمتوں میں ایک بہت بڑی نعمت وہ ہے جو اللہ تبارک و تعالیٰ نے ہم کو اولاد کی شکل میں عطا فرمائی، یا اولاد اللہ تعالیٰ کی بہت بڑی نعمت ہے۔ جو لوگ اس نعمت سے محروم ہیں ان سے پوچھو یہ کیسی نعمت ہے، لوگ اولاد کو حاصل کرنے کے لیے معلوم نہیں کیا کیا تدبیریں اختیار کرتے ہیں، وہ تو اللہ کے فضل پر موقوف ہے، اللہ جسے چاہتے ہیں دیتے ہیں، یہب لمن یشاء اناثا و یہب لمن یشاء الذکور او یزوجہم ذکرانا و اناثا و یجعل من یشاء عقیما، اللہ تعالیٰ جسے چاہتے ہیں صرف لڑکیاں دیتے ہیں، اللہ جسے چاہتے ہیں صرف لڑکے عطا فرماتے ہیں، اللہ جسے چاہتے ہیں لڑکے اور لڑکیاں دونوں عطا فرماتے ہیں، اور اللہ جسے چاہتے ہیں اس کو بانجھ بغیر اولاد کا رکھتے ہیں۔ یہ تو اللہ کے قدرت اور اس کے اختیار میں ہے۔ بہرحال اللہ تعالیٰ نے اولاد کی شکل کے اندر جو نعمت ہمیں عطا فرمائی ہے، اس کی نسبت سے ہم پر کیا ذمہ داریاں عائد ہوتی ہیں اس کو سمجھنے کی ضرورت ہے۔ ایک ذمہ داری تو وہ ہے جس کو ہر آدمی سمجھتا ہے، کہ بھئی میری اولاد کے کھلانے پلانے اور اس کو پہنانے اڑانے اور اس کی رہائش کا انتظام میرے ذمے ہے, روٹی کپڑا اور مکان تین چیزیں ہیں. گویا ہر آدمی سمجھتا ہے کہ اولاد کی یہ ذمہ داریاں میری اوپر ہیں اور وہ اس کو ادا کرنے کے لیے کوشش کرتا. آج کل دنیا کی بھاگ دوڑ اسی کے لیے ہے بس, اور اس میں کوئی مسلمان کی خصوصیت بھی نہیں. غیر مسلم بھی اپنی اولاد کی ان تینوں حقوق کو ادا کرنے کا خوب اہتمام کرتے ہیں, بلکہ اگر دیکھا جائے تو مسلمانوں سے زیادہ وہ اس کا اہتمام کرتے ہیں. اور پھر انسان کی بھی خصوصیت نہیں, جانور بھی اپنے بچوں کے ان حقوق کی ادائیگی کا اہتمام کرتے ہیں. ہوا میں اڑنے والا ایک پرندہ اور جنگل میں رہنے والا ایک درندہ, وہ بھی اپنے بچوں کے کھلانے پلانے کا, ان کو گرمی سردی سے بچانے کا اور ان کی ضرورتوں کا انتظام کرتا ہے, جب تک کہ وہ بچہ خود کفیل نہ ہو جائے, اپنی ضرورتوں کو خود پورا کرنے کی اس میں صلاحیت نہ آ جائے وہاں تک یہ جانور بھی اپنے بچوں کی ان ضرورتوں کو پورا کرنے کا اہتمام کرتے ہیں. اب اگر ہم نے اپنی اولاد کے لیے ان چیزوں کا انتظام کیا تو کون سا تیر مارا, ہمیں ان جانوروں کے مقابلے میں کون سی فضیلت حاصل ہوئی, جو کام وہ کرتے ہیں وہ ہم کر رہے ہیں. بس اتنا ہے کہ انسان ہونے کی وجہ سے اللہ تبارک و تعالیٰ نے ہمیں جو عقل اور سوجھ بوجھ عطا فرمائی ہے, اس کے ذریعے سے ہم اپنی اولاد کی ان ضرورتوں کو پورا کرنے کے معاملے میں جز رسی سے کام لیتے ہیں اور چھوٹی چھوٹی باتوں کا بھی لحاظ کرتے ہیں. جانوروں میں عقل کم ہونے کی وجہ سے وہ ان چیزوں کا اہتمام نہیں کر پاتی, ورنہ نفس حقوق کی ادائیگی کے اعتبار سے دیکھا جائے تو وہ اور ہم دونوں ہماری سطح یکساں ہیں. تو اگر ہم اپنی اولاد کی صرف انہی تین ضرورتوں کو پورا کرتے ہیں تو یاد رکھیے ہماری سطح جانوروں سے بلند نہیں ہے. ہماری اولاد کے اور بھی حقوق ہیں جو اللہ تبارک و تعالیٰ نے ہم پر لازم کیے ہیں. ہماری اب دیکھو یہ تین ضرورتیں تو جو ہیں وہ جاندار ہونے کی حیثیت سے اللہ نے اس میں جان رکھی ہے, ہر جاندار کی یہ تین ضرورتیں ہوتی ہیں وہ ہم پوری کر رہے ہیں. ہماری اولاد جہاں جاندار ہے وہاں انسان بھی, اللہ تعالیٰ نے ان کو انسان بنایا ہے اور انسان کو اللہ تعالیٰ نے اپنی تمام مخلوقات کے اوپر فضیلت عطا فرمائی. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ, انسانوں کو ہم نے بہت شرف اور اعزاز عطا فرمایا دوسری مخلوقات کے مقابلے. تو انسانی اوصاف اور انسانی کمالات, ایک انسان کے اندر جو چیز خوبیوں کی ہونی چاہیے اس کو بھی, اس کے لیے بھی ہمیں اپنی اولاد کے اندر ان چیزوں کو پیدا کرنے کے لیے محنت کرنے کی ضرورت ہے. اور جہاں ہماری اولاد انسان ہے وہاں وہ مسلمان بھی ہے, صاحب ایمان بھی ہے. ایک صاحب ایمان کو جن ایمانی اوصاف اور کمالات اور خوبیوں سے متصف ہونا چاہیے, ضرورت ہے کہ ہم اپنی اولاد کو ان اخلاق اور اوصاف اور کمالات سے متصف کرنے کے لیے محنت اور کوشش کریں. یہی وہ ذمہ داری ہے جو ہم پر اللہ تبارک و تعالیٰ کی طرف سے ڈالی گئی ہے. قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے, یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا, اے ایمان والو تم اپنے اور اپنے آپ کو اور اپنے اہل و عیال کو جہنم کی آگ سے بچاؤ. کیسی ہے وہ آگ؟ وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ, اس کے ایندھن جو ہیں پتھر اور انسان. دنیا کی آگ کا ایندھن تو لکڑیاں ہیں, لیکن جہنم کی آگ کا ایندھن جو ہیں وہ انسان اور پتھر ہیں. کوئی یوں سوچتا ہو کہ میں بھاگ کر کے اپنے آپ کو بچا لے جاؤں گا, نہیں, علیہا ملائکۃ ظلال شداد، اس پر اللہ تعالیٰ کی طرف سے ایسے فرشتے مقرر ہیں جو سخت مزاج اور بڑے سخت ہیں، اور کیا ہے، لا یعصون اللہ ما امرہم، دنیا کے اندر تو جو ہے جیل میں اور اسے جو ہے حکومت کے کارندوں کو قدے دلا کر کے بھی مسئلہ حل کیا جاتا ہے، کوئی یوں سوچتا ہو کہ وہاں بھی ہم ایسا کر لیں گے، نہیں، لا یعصون اللہ ما امرہم، اللہ نے جس چیز کا ان کو حکم دیا اس میں اللہ کی نافرمانی نہیں کرتے، وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ، جس کا حکم دیا گیا ہے وہی کرتے ہیں۔ تو بہرحال یہ اپنی اولاد کو اور خود کو جہنم کے عذاب سے بچانے کی کیا شکل ہے۔ حضرات صحابہ، حضرت عبداللہ ابن عمر، حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ اور دیگر حضرات سے اس آیت کی تفسیر اور تشریح میں جو باتیں منقول ہیں ان کا خلاصہ یہ ہے کہ شریعت اور اللہ تعالیٰ کے اوامر اور نواہی، شریعت میں دو ہی طرح کے احکام ہیں، کچھ احکام تو وہ ہیں، کچھ کام تو وہ ہیں جن کے کرنے کا اللہ تبارک و تعالیٰ نے حکم دیا ہے، نماز پڑھو، روزہ رکھو، زکوٰۃ دو، یہ سب حج کرو، اور کچھ کام وہ ہیں جن سے بچنے کا حکم دیا گیا ہے۔ تو جن کاموں کو کرنے کا حکم دیا گیا ہے ان کو اوامر سے تعبیر کیا جاتا ہے، معمولات سے، اور جن سے بچنے کا حکم دیا گیا ہے ان کو منہیات اور نواہی سے تعبیر کیا جاتا ہے۔ اللہ تبارک و تعالیٰ نے جن کاموں کو کرنے کا حکم دیا ہے ان سے خود بھی واقفیت حاصل کرو اور اپنی اولاد کو بھی واقف کرو۔ جن کاموں سے بچنے کا حکم دیا گیا ہے، جن گناہوں سے، جن حرکتوں سے، ان سے خود بھی واقفیت حاصل کرو اور اپنی اولاد کو بھی اس سے واقف کرو، یہ پہلا درجہ۔ اس کے بعد جن کاموں کو کرنے کا حکم دیا گیا ہے، واقفیت حاصل کرنے کے بعد اس پر عمل کا اہتمام کرو۔ جن کاموں سے بچنے کا حکم دیا گیا ہے، واقفیت حاصل کرنے کے بعد ان سے بچنے کا اہتمام کرو، خود بھی اور اپنی اولاد کو بھی جن کاموں کے کرنے کا حکم دیا گیا ہے ان سے واقف کر کے ان کو اس کے کرنے کی عادت ڈال۔ جن کاموں سے بچنے کا حکم دیا گیا ہے اپنی اولاد کو ان گناہوں سے بچانے کی عادت ڈالو۔ یہ جو پہلے جیسے نماز کا حکم دیا گیا، تو نماز کیا ہے؟ نماز کو سیکھو، سیکھنا، خود سیکھنا، اپنے اولاد کو سکھانا۔ یہ جو اپنے اولاد کو جب ہم نماز سکھائیں گے، یہ تو ہوئی کیا تعلیم، اور اس کے بعد پھر جب نماز کے لیے ہم مسجد جانے لگیں تو بچوں کو بھی ساتھ لے جاؤ کہ بیٹا چلو میرے ساتھ، میں بھی جا رہا ہوں میں نماز کے لیے۔ نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے، مرو اولادکم بالصلاۃ اذا بلغوا سبعا، اپنی اولاد کو نماز کا حکم کرو جب وہ 7 سال کے ہو جائیں، وضربوہم علیہا اذا بلغوا عشرا، اور 10 سال کے ہوں اور نہ پڑھے نماز تو ان کی پٹائی کرو، نبی کریم صلی اللہ علیہ وسلم کا حکم ہے۔ تو گویا یہ خود نماز پڑھنا اور اپنی نماز کے لیے اپنے بچوں کو اپنے ساتھ لے جانا، کیوں لے جائیں گے؟ اتنی مدت تک لے جاؤ، ایک دو دن کے لیے نہیں، اتنے زمانے تک لے جاؤ کہ نماز کے وہ بھی کیا ہو جائیں، عادی ہو جائیں، اور بچنے کی چیزوں سے خود بھی بچو اور اپنے بچوں کو بھی واقف کرو، بیٹا یہ کام، یہ وہ حرام کام ہے، چوری کرنا حرام ہے، شراب پینا حرام ہے، سینما دیکھنا حرام ہے، ٹی وی دیکھنا حرام ہے، یہ حرام ہے، فلاں حرام ہے، اور اس سے خود بھی بچو اور اپنی اولاد کو بھی بچنے کا عادی بناؤ۔ یعنی ایک دو مرتبہ کہہ دینا کافی نہیں، ان پر اتنے زمانے تک محنت کرنا ضروری ہے کہ وہ لوگ خود بخود اس سے بچنے والے بن جائیں۔ اس کا نام ہے تربیت۔ ہم لوگ تعلیم تربیت بولتے تو رہتے ہیں، لیکن تربیت کیا ہے؟ تربیت کا مطلب یہ ہے باقاعدہ وہ اعمال ان سے کروائے جائیں، जिन चीज़ों से बचना है उनसे उनको बचाया जाए और एक ज़माने तक उसका जो है अहतमाम किया जाए, यहाँ तक कि वो खुद उन आमाल के करने के आदी हो जाए, आपको इत्मीनान हो जाए अब मैं रहूँ या ना रहूँ ये बच्चे कभी नमाज नहीं छोड़ेंगे, नमाज के ऐसे आदि बन जाए कि कभी नमाज छोड़ने का आप वो तसव्वुर भी ना करें, गुनाहों से बचने के ऐसे आदि हो जाएं कि कभी गुनाह के करीब भी ना जाएं, उसका ख्याल भी उनके दिल में ना आए। ये है तरबियत, हमें इसका पाबंद बनाया गया है। हमारी औलाद हमारे मातहत है, कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रईयती। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, तुम में से हर एक निगरान है और हर एक से अपनी औलाद के मुतालिक पूछा जाएगा। हमें ये तो फिक्र है कि मैं अपनी औलाद को अच्छे कपड़े पहनाऊं, अच्छा खाना खिलाऊं, अच्छे मकान में उसको रखूं, इसके लिए तो पता नहीं क्या क्या करते हैं, कैसी तकलीफें उठाते हैं, लेकिन मेरी औलाद अल्लाह के हुक्म पर चलने वाली बन जाए, अल्लाह ने जिन चीज़ों से मना किया है उससे बचने वाली बन जाए, उसके लिए हम क्या मेहनत करते हैं। वह हमने इसी दुनिया को अपनी मंजिल मकसूद समझ लिया है। ये हम तो ईमान वाले हैं, हमारा ईमान है आमन तो बिल्लाह व मलाइकती व कुतुबी व रुसुली वल यौमिल आखिर, क्या हम आखिरत के दिन पर ईमान रखते हैं और रोज़ाना हर नमाज की हर रकात में सूरह फातिहा पढ़ते हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन, बदले के दिन का रोज़े जज़ा का मालिक। तो हम अल्लाह ताला को, हमारा ईमान है ये दुनिया की ज़िंदगी नहीं, बस ये तो चंद रोज़ा ज़िंदगी है, ये हमारी मंजिल नहीं है भाई, हमारी मंजिल तो आगे है। अगर दुनिया मंजिल होती ना तो कुछ लोग तो ऐसे हमें नज़र आते जो हमेशा से यहाँ मौजूद हों, कोई है दुनिया में ऐसा जिसके मुतालिक ये दावा किया जा सके ये जब से दुनिया पैदा हुई तब से ये दुनिया में मौजूद है? नहीं, आते हैं जाते हैं, हम भी आ रहे हैं जा रहे हैं, ये दुनिया हमारी आखिरी मंजिल नहीं है, ये तो रास्ता है, हम रास्ता पार कर रहे हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला अन्हु को फरमाया था, कुन फिद दुनिया कान्ना का गरीब अव आबिर सबील, ए इब्ने उमर दुनिया में ऐसे रहो जैसे तुम अजनबी मुसाफिर हुआ करते हो, बल्कि उससे भी एक कदम आगे रास्ता चलने वाले। रास्ता चलने वाला कहीं इधर उधर ध्यान नहीं देता, बल्कि उसको फिक्र ये होती है कि मैं जल्दी से अपनी मंजिल पर पहुंच जाऊं। तो ये दुनिया के अंदर जो हमारा ये चल रहा है, हमारी ज़िंदगी गुजर रही है, ये दुनिया हमेशा रहने की जगह नहीं है, ये तो हम सफ़र कर रहे हैं, हम अपनी आखिरत की मंजिल की तरफ आगे बढ़ रहे हैं, हमें उसके लिए तैयारी करनी है। लेकिन हमारा हाल ये है कि यहाँ आने के बाद दुनिया की ज़ेब व ज़ीनत में, दुनिया के मालो दौलत को हासिल करने में, दुनिया की ऐश व इशरत हासिल करने में ऐसे अपने आप को मशगूल कर दिया कि आखिरत की तरफ से बेखबर हो गए। मौत जब आती है तो फिर रोज़ाना हम देखते हैं अपने मिलने वालों को, अपने दोस्तों को, अपने अजीज़ों को, अपने ताल्लुक वालों को, हमारे सामने मरे, हमारे सामने उनको गुस्ल दिया गया, हमने उनको कफन पहनाया, हम उनका जनाजा लेकर गए, जनाजे की नमाज पढ़ी, कब्र में उतारा, लेकिन कभी भूले से भी हमको ये ख्याल नहीं आता कि ये वक्त हमारा भी आने वाला है, पता नहीं कब हमारी मौत आ जाए। हजरत अली रज़ी अल्लाह तआला अन्हु का मकूला है, इन्ना नासन यामन इज़ा मातू इंतबहु, लोग सोए हुए हैं जब मौत आएगी तो आँख खुलेगी। हकीकत तो ये है कि उस वक्त पता चलेगा, ज़रूरत है हम खुद भी अपने आप को जहन्नम से के अज़ाब से बचाने के लिए तैयार रखें और अपनी औलाद के लिए भी उसका एहतमाम करें। औलाद की खैरख्वाही, आदमी सोचता है मेरी औलाद मेरी औलाद, मेरी औलाद का क्या होगा, उसका मुस्तकबिल क्या होगा, एनु भविष्य कैम छे, अरे भविष्य आपकी निगाह बहुत महदूद है, आप दुनिया की ज़िंदगी देखते हैं। अगर आप वाकईतन उसका मुस्तकबिल ठीक करना चाहते हैं तो आपको चाहिए कि वो और ज़रा आगे नज़र बढ़ाओ, आखिरत का क्या होगा, आखिरत में आपका क्या बनेगा, औलाद का क्या बनेगा, यहाँ की ज़िंदगी तो जैसी वैसी गुजर जाएगी लेकिन आखिरत में फिर जो मामला पेश आएंगे वो कभी ख़त्म होने वाले नहीं हैं। इसलिए ज़रूरत है कि अपने औलाद की तालीम और तरबियत की तरफ ख़ास तवज्जो की जाए। कुरान पाक में अल्लाह ताला ने अपने मखसूस बंदों का जहाँ तज़किरा किया सूरह फुरकान के आखिर में इबादुर्रहमान, वहाँ उनकी एक सिफत ये भी बतलाई, वल्लज़ीन यकूलूना रब्बना हब लना मिन अज़्वाजना व ज़ुर्रियातिना क़ुर्रता आयुनी व जअलना लिल्मुत्तक़ीना इमामा। ये रहमान के बंदे वो हैं जो अल्लाह ताला से दुआ करते हैं, क्या करते हैं, रब्बना रब्बना हब लना मिन अज़्वाजना व ज़ुर्रियातिना क़ुर्रता आयुनी, ए अल्लाह हमारी बीवियों और हमारी औलाद की तरफ से हमारी आंखें ठंडी फरमा। इमाम बुखारी रहमतुल्लाह अलैह ने इसकी तफसीर नकल की है कि मोमिन बंदा जब अपने औलाद को अल्लाह का मुती व फरमाबरदार देखता है ना तो उसकी आंखें ठंडी होती हैं, गोया उनको तू तेरा अपना फरमाबरदार बना। पर तो कुर्रतायुनी वजालना लिल्मुत्तकीन इमामा, और ये हमारे परवरदिगार हमें नेक लोगों का सरदार बना, मुक्तदा बना, नेक लोगों का बॉस बना। हम नेक लोगों के बॉस कब बनेंगे, जबकि हमारी औलाद क्या बनेगी, नेक बनेगी। हमारे घर के लोगों के हम बॉस हैं, हर आदमी अपने मातहतों का बॉस है, उसके मातहत नेक बनेंगे तब ये दुआ वजूद में आई हुई समझी जाएगी। एक मरतबा एक आदमी अपने बच्चों पर नाराज हुआ, शरीर थे, कहे गधो, तो बच्चे क्या कहते, आप हमारे अब्बा हैं, यानी हम गधे हैं आप गधों के बाप हैं। वाकया यही ज़रूरत इसकी है कि हम अपनी औलाद को नेक बनाने का अहतमाम, वो नेक बनेगी तो हम नेक लोगों के सरदार कहलाएंगे। तो ये दुआ बाकायदा कुरान में अल्लाह के मखसूस बंदों की बतलाई गई है, गोया उनको इसका अहतमाम रहता है। हम ये तो सोचते हैं कि मेरे मरने के बाद उसका घर हो, उसकी तिजारत हो, दुकान हो, कारोबार हो, ये सब फिक्र करते हैं, लेकिन आखिरत में क्या हो उसके लिए कोई तैयारी नहीं। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, मा नहल वालिदुन वलदहू मिन नहलिन अफजल मिन अदबिन हसन, किसी बाप ने अपनी औलाद को अच्छे आदाब से बेहतर तोहफा और हदिया नहीं दिया। हम अपने औलाद को जो देते हैं, जो चीज़ें दुनिया की चीज़ें, उनके हक में ऐसा तोहफा और हदिया नहीं है, अच्छे आदाब से उनको मुजयन किया जाए, उनको अच्छा आदाब से आरास्ता करने का अहतमाम किया जाए। ये वो तोहफा है, एक बेहतरीन तोहफा है जो बाप अपने औलाद को दे सकता है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इससे बेहतर तोहफा किसी बाप ने अपने औलाद को नहीं दिया, अपने औलाद की तालीम और तरबियत की तरफ ख़ास तवज्जो। आज इस दौर में जबकि हम यहाँ हमारी नस्लों को ईमान से हटाने के लिए हर मैदान में कोशिश की जा रही है, हर एतबार से ईमान से महरूम करने के लिए मालूम नहीं क्या क्या किया। अभी हमारे इस मुल्क में अब तो जिन लोगों के हाथ में इख्तदार आ रहा है वो निसाब तालीम भी जो है स्कूल और जो है कॉलेजों के ऐसे बना रहे हैं जिसमें बुत परस्ती के अलावा और कुछ नहीं, और हमारी औलादों को नऊज़ु बिल्लाह शिर्क में बुत परस्ती में मुलव्वस करने की कोशिश की जा रही है, बल्कि हो रहा है। जो इनकी स्कूलों में जब बच्चे जाते हैं तो बाकायदा स्कूल के बाहर टेबल के ऊपर सरस्वती देवी की जो है मूर्ति रखी हुई है शीशे के अंदर, और हर बच्चे को इस बात का पाबंद किया जाता है कि पहले हाथ जोड़ो फिर अंदर आओ। इनके यहाँ तो हर चीज़ का अलग अलग देने वाला जो होता है, रोजी देने वाली देवी अलग है, औलाद देने वाली देवी अलग है, और इल्म देने वाली देवी अलग है। वो सरस्वती देवी को इल्म की देवी मानते, इल्म उससे मिलता है, उसकी ये बाकायदा सरस्वती वंदना उनका एक मुस्तकिल हुआ, एक उसकी इबादत का एक तरीका है। हमारी औलाद के पास भी यही करवाया जाए। बहुत से तो जानते हैं तो भी वह हमारी औलाद शिर्क में मुब्तला हो रही है और फिर भी उससे गोया उनकी इसलाह की तरफ हम ध्यान नहीं देते। ये बहुत बड़ी महरूमी की बात है। हमारे बड़ों ने तो, हमारे पुरखों ने, हमारे आबा अजदाद ने हमें ईमान की जो है अमानत अता फरमाई है। ज़रूरत है इस अमानत को मौजूदा और आने वाली नस्लों तक खूब एहतमाम के साथ पहुँचाएँ। हम ये अमानत है, कल को अगर हमने उसमें कमी की तो अल्लाह ताला के यहाँ सवाल होगा। बच्चों को कितना अच्छे से अच्छा खिलाओ, अच्छे से अच्छा पहनाओ, अच्छे से अच्छा जो है उनका मकान दो, लेकिन अगर आपने उनको अल्लाह ताला के हुकूक से वाकिफ नहीं किया तो कल यही औलाद मैदान हश्र में आपका दामन पकड़ कर अल्लाह के हुजूर फरियाद करेगी, बारी ताला मेरे बाप ने मुझे खाना बहुत अच्छा खिलाया, मकान बड़ा अच्छा दिया, कपड़े बड़े अच्छे पहनाए, लेकिन मुझे उसने कभी इससे वाकिफ नहीं किया कि तेरा रब कौन है और उसके हुकूक क्या हैं। आज जो है उस अपनी उसी जहालत की वजह से और नावकीफियत की वजह से मैं जहन्नम में जाऊँ, इसको भी मेरे साथ भेजो। वो जाएगा, अकेला नहीं जाएगा, लेके जाएगा। और अगर हमने तरबियत की है तो नतीजा ये होगा कि अकेला जन्नत में नहीं जाएगा, हमको लेके जाएगा। इसलिए ज़रूरत है कि औलाद की तालीम और तरबियत की तरफ ख़ास जो है तवज्जो दी जाए, बड़ा एहतमाम किया जाए इसका। आजकल जो है लड़कियों के भी मसले क्या है, असल हमारे बड़ों ने मकातिब का जो निज़ाम कायम किया था बचपन में, बच्चों की जो ज़रूरी दीनी तालीम है मकतब की शक्ल में दी जाती, आज ये दुनियावी तालीम की हिर्स में बचपन से ही इन बच्चों को ये क्या है ऐसी स्कूलों में दाखिल किया जाता है जिसके नतीजे में इन बच्चों के मकतब में जाने की नौबत नहीं आती। और इस्लाम की बुनियादी तालीम से ये बच्चे लड़के हों या लड़कियां महरूम रहते हैं। ये जो लड़कियों का एक आजकल एक मुसीबत हो गई है, गैरों के साथ जारी है, आम तौर पर वो वही कि जो बचपन में उनको दीन की बुनियादी तालीम से आगाह नहीं किया गया। हज़रत मौलाना अली मियां साहब नवरल्ला मरकज़ो फरमाते हैं कि नहीं, बचपन में इस्लामी अकायद हमें उनके ऐसे पुख्ता और मजबूत करने चाहिए पूरी ज़िंदगी उस पर कायम रहे, कोई उसको उससे हटा न सके, मुतज़लज़िल न कर सके। ये काम मकतब का है, लेकिन आज हमने अपने औलाद को, बहुत से वो लोग हैं जो स्कूल और असरी तालीम के शौक़ में अपने औलाद को मकतब में भी भेजते हैं, नतीजा ये होता है वो दीन से बिल्कुल नावाकिफ होते हैं और फिर इस तरह बुराइयों का शिकार होते हैं। इसलिए ज़रूरत है कि अपने औलाद को मकतबी तालीम से आरास्ता करने का अहतमाम किया जाए। ये बड़ी नेमतें हैं हमारे इलाके में, हर जगह आपके इस शहर में भी जगह जगह अच्छे मकातिब मौजूद हैं। अपने बच्चों को वहाँ भेजो, उनकी तालीम की तरफ तवज्जो करो, क्या सीख रहे हैं मालूम करो, और जो आदाब उनको सिखलाए जाते हैं वो घर में वो बरतते हैं या नहीं। अब देखिए मकतब में जाएंगे उस्ताद नमाज सिखलाएंगे, लेकिन मस्जिद में कौन लाएगा, मस्जिद में तो आपको लाना है। वो आदाब उस्ताद जो खाने के आदाब तो सिखलाएंगे मकतब के अंदर, खाना कहाँ खाएगा, वो घर में खाएगा, आपके पास साथ बैठ करके खाएगा। तो अगर आपको देखना पड़ेगा कि भाई जो बताया गया है वो उसके ऊपर अमल करता है, आपको खुद को ही जब उसका ध्यान न हो तो क्या उस पर तवज्जो देंगे। इसलिए ज़रूरी है कि इन चीज़ों का अहतमाम किया जाए। यही चीज़ हमारी आने वाली और मौजूदा नस्लों के ईमान की हिफाजत का जरिया है और हम इसके मुकल्लफ हैं, पाबंद हैं। हमारा अल्लाह ताला की तरफ से हम पर फरीज़ा आयद किया गया है कि हम अपने ईमान की हिफाजत भी करें और अपने औलाद और आने वाली नस्लों की ईमान की भी फिक्र करें। अल्लाह तआला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।